नमस्कार, फ्रिडम चौतारी पडकास्टको यो नयाँ श्रृङ्खलामा यहाँहरूलाई हार्दिक स्वागत छ। म तारानाथ दाहाल। आजको यो 50 अङ्कमा हामी कुरा गर्दैछौं नेपालमा सार्वजनिक वित्त व्यवस्थापनको सन्दर्भमा महालेखा परीक्षक जसले मुलुकको सम्पूर्ण आर्थिक कारोबारको परीक्षण गर्दछ, त्यसको हिसाब किताब राख्दछ, त्यसमा नियमित ढंगले खर्च भएको या नभएको भन्ने कुराको मूल्याङ्कन गर्दछ। यो संवैधानिक निकायले गरिरहेको लेखा परीक्षण पद्धतिका बारेमा यस पडकास्टमा हामी छलफलमा जुटेका छौं। आजको यस श्रृंखलामा हामीसँग हुनुहुन्छ महालेखा परीक्षकको कार्यालयका उपमहालेखा परीक्षक श्री रामु डोटेल। महालेखा परीक्षकको कार्यालय नेपालको एउटा संवैधानिक अंग हो, जसले मुलुकको सम्पूर्ण सार्वजनिक वित्तको परीक्षण गर्दछ, मूल्याङ्कन गर्दछ र हरेक वर्ष त्यसका बारेमा प्रतिवेदन राष्ट्र प्रमुखलाई दिन्छ र त्यसले औल्याएका समस्या र चुनौतीहरूको बारेमा संसदको सार्वजनिक लेखा समितिमा छलफल हुन्छ, सार्वजनिक रूपमा बहस हुन्छ र हाम्रो अर्थव्यवस्थामा कहाँनिर के चुनौतीहरू रहे, खास गरी खर्च प्रणालीमा कस्तो किसिमका विकृति विसंगतिहरू विद्यमान रहे र तिनलाई कसरी सुधार गर्न सकिन्छ भन्ने सन्दर्भमा महालेखा परीक्षकले आफ्नो प्रतिवेदन दिँदै आएको छ। यो संवैधानिक अङ्ग लोकतन्त्रको एउटा प्रमुख खम्बा मानिन्छ। नियन्त्रण र सन्तुलनको लोकतान्त्रिक प्रणालीभित्र महालेखा परीक्षकको कार्यालय अत्यन्त महत्वपूर्ण स्थानमा रहेको छ। यो कार्यालयले दिने प्रतिवेदनलाई कार्यान्वयन गर्नु कुनै पनि सरकारको या संसदको मुख्य जिम्मेदारी रहन्छ। तर यस्तो प्रतिवेदन धेरै जसो प्रतिवेदनमा मात्रै सीमित हुन्छन्। यसमा औल्याइएका समस्या र दिइएका सुझावहरूलाई कार्यान्वयनमा निरन्तर रूपमा अनुगमन गरिँदैनन् अथवा ती कार्यान्वयनमा आउँदैनन्, जसले गर्दाखेरि यस्ता संवैधानिक अङ्गहरू एउटा गहनाको रूपमा मात्रै हाम्रो लोकतान्त्रिक प्रणालीमा रहँदै आएको गुनासो या आलोचना हुँदै आएको छ। यस सन्दर्भमा महालेखा परीक्षकको कार्यालयले दिइने प्रतिवेदनका सिफारिसहरू कार्यान्वयनका लागि नागरिक समाज र संचार माध्यमले पनि पर्याप्त चासो र अनुगमन गर्नुपर्ने हो। यो दिशामा अझै पनि नेपालमा सामूहिक र रणनीतिक प्रयत्न हुन सकिरहेको छैन। आज हामी यसै विषयमा हामी छलफल गर्दैछौँ र आजको छलफलमा दुईटा विषय हामीले समेटेका छौँ। एउटा त महालेखा परीक्षकको कार्यालयले दिने प्रतिवेदनमा औल्याइएका सुझावहरूको कार्यान्वयनका लागि विभिन्न सरकारवालाहरूले कसरी मिलेर काम गर्न सक्छन् भन्ने सन्दर्भमा हामी छलफलमा जुटेका छौँ भने अर्कोतर्फ त्यसमध्ये पनि एउटा महत्वपूर्ण विषयलाई आज यहाँ उजागर गर्ने प्रयास हामीले गरेका छौँ र त्यो उजागर गर्दै हुनुहुन्छ उपमहालेखा परीक्षक रामु डोटेलज्यू। र उहाँले फोकस गर्नुभएको आजको विषय छ हाम्रो मुलुकमा उपभोक्ता समिति मार्फत जुन सार्वजनिक निर्माणको काम गरिन्छ, विकास निर्माणको जुन काम गराइन्छ, त्यो कस्तो किसिमको भइरहेको छ, कस्ता त्यसमा चुनौतीहरू देखिएको छ, आज हामी त्यसलाई केलाउने प्रयास गरिरहेका छौँ। मुलुकमा 3,28,000 भन्दा बढी उपभोक्ता समितिहरू छन् र वर्षमा 1 खर्ब भन्दा बढीको सार्वजनिक निर्माण कार्य उपभोक्ता समितिहरूबाट हुने गर्छ। सडक होस्, खानेपानी होस्, सिंचाइ होस्, तटबन्धन होस् या अरू किसिमका पार्क निर्माणका कामहरू हुन्, विभिन्न किसिमका सार्वजनिक निर्माणका काममा उपभोक्ताहरू मिलेर जुन गराइन्छ, त्यो उपभोक्ताहरू मिलेर गराइने निर्माण कार्यहरू छ त्यो कुन सिद्धान्तमा आधारित छ र यसभित्र कस्ता किसिमका विकृतिहरू छ भन्ने बारेमा महालेखा परीक्षकको कार्यालयले कार्य सम्पादन परीक्षण गरेर एउटा प्रतिवेदन बाहिर ल्याएको छ। जुन प्रतिवेदनले यसमा चुनौती नै चुनौती देखेको छ, जुन चुनौतीहरू प्रस्तुत गर्दै हुनुहुन्छ उपमहालेखा परीक्षक डोटेलज्यू।
अघि हाम्रो तारा सरले भनि नै हाल्नुभयो, यो लेखा परीक्षणमा लेखा परीक्षण मात्र गरेर यसको उद्देश्य पुरा हुँदो रहेछ। महालेखा परीक्षकको कार्यालयले करिब 60 वर्षदेखि लेखा परीक्षण गरि नै रह्यो, तर लेखा परीक्षणले पार्ने प्रभाव चाहिँ ज्यादै न्यून रह्यो। यो लेखा परीक्षणले पार्ने प्रभाव किन न्यून भयो त भन्ने सन्दर्भमा अन्तर्राष्ट्रिय जगतमा यो हाम्रो मात्र नभएर विभिन्न देशहरूको प्र्याक्टिस पनि यस्तै रह्यो। लेखा परीक्षणले गरेको अडिटबाट खासै प्रभाव विश्वमा पनि कमै परेको अवस्थामा रिसर्च हुँदाखेरि अलिकति यो स्टेक होल्डरलाई मोबिलाइजेसन गर्यो भने त्यसले इम्प्याक्ट दिन्छ भन्ने तथ्य आयो र त्यसमा चाहिँ हामी पनि सहभागी भयौँ र यसमा जस्तो महालेखा परीक्षकको कार्यालयले अध्ययन गरेर सार्वजनिक गरेका विषयहरूलाई त्यो सिभिल सोसाइटी अर्गनाइजेसन र मिडियाहरूले पिकअप गरेर त्यसलाई झकझक्याउने काम गर्यो भने त्यसले चाहिँ रिपोर्टको इम्प्लिमेन्टेसनलाई सहयोग पुर्याउँछ। स्टेक होल्डरको रूपमा सार्वजनिक लेखा समिति लगायत व्यवस्थापिका प्रतिनिधि सभा राष्ट्रिय सभा लगायतका निकायहरूले पनि अलिकति त्यसलाई टेकअप गरेर लैजाने हो भने त्यसले पोजिटिभ इम्प्याक्ट पार्छ, सुझावहरूको कार्यान्वयनमा सहयोग पुर्याउँछ भन्ने जुन रिसर्चको नतिजा थियो त्यही नतिजाको आधारमा हामीले पनि विगतदेखि यो सिभिल सोसाइटी अर्गनाइजेसनहरूलाई सहभागी गराउनुपर्छ भनेर एउटा गाइडलाइन पनि बनाऊ र त्यो गाइडलाइनको आधारमा केही अडिटहरू पनि गरियो र अहिले पनि हामीले विभिन्न सिभिल सोसाइटी अर्गनाइजेसनहरूलाई परिचालन गरेर अडिटमा उहाँहरूको पनि सुझाव लिने उहाँहरूलाई पनि संलग्न गराउने कामहरू गरिराखेका छौँ र त्यो दुईटा चरणमा गर्ने गरेका छौँ। एउटा चरणमा त्यो फिडब्याक लिन उहाँहरूसँग सूचनाको स्रोत हुन्छ, त्यो सूचना लिने क्रममा एउटा प्रयोग हुन्छ। अर्को आइसकेको नतिजालाई डेसिमिनेसन गर्ने क्रममा स्थानीय तहहरूमा पनि उहाँहरूको संलग्नता हुन्छ र त्यो संलग्न हुने ठाउँमा उहाँहरूले डेसिमिनेसन गरेर घचघचाउनुहुन्छ र त्यो कार्यान्वयन गर्नलाई बाध्य हुन्छ। त्यो हिसाबले चाहिँ हामीले अहिले दुई तरिकाबाट परिचालन गर्ने हिसाबले चाहिँ हामी लागिराखेका छौँ र अहिले फ्रिडम फोरमले आइबिपी समेतको सहयोगमा एउटा रिसर्च गर्न खोज्यो, त्यो रिसर्च पनि यसकै सिलसिलामा आएको हो। यसमा विगतमा महालेखा परीक्षकले कार्यालयले गरेको एउटा कुनै रिपोर्टलाई लिएर त्यसलाई पब्लिकमा लगेर पब्लिकहरूमा डेसिमिनेसन गरेपछि त्यो रिपोर्टको कार्यान्वयनमा कति प्रभाव पर्छ त उहाँहरूले हाइपोथेसिस सेट गर्नुभएको छ, उहाँहरूले सेट गरेको हाइपोथेसिसमा हामीले केही सुझाव दिएका छौँ, ती सुझावहरू उहाँहरूले विभिन्न सरोकारवाला लगायत मिडिया लगायत सिभिल सोसाइटी अर्गनाइजेसन मार्फत डेसिमिनेसन गर्दै जानुहुन्छ र अवेरनेस क्रिएट गर्दै जानुहुन्छ र पोलिसी लेभलका निकायहरूलाई पनि घचघचाउँदै जानुहुन्छ। यसरी घचघचाउँदै जाँदाखेरि त्यो रिपोर्टमा भएका सुझावहरू कति कार्यान्वयन हुन्छन् त दुई वर्षको अवधिमा भनेर उहाँहरूले मेजर गर्नुहुन्छ। त्यो मेजर गर्दा पोजिटिभ देखियो भने यो ट्रेन्डलाई अगाडि बढाउँदै लैजानु चाहिँ सान्दर्भिक हुन्छ। हामीले गत साल महालेखा परीक्षकको कार्यालयले उपभोक्ता समितिको सन्दर्भमा एउटा लेखा परीक्षण गरेको थियो, त्यो लेखा परीक्षणमा हामीले देखेका विषय र त्यसमा दिएका सुझावहरू म राख्न चाहन्छु। यसमा मुख्य ब्याकग्राउन्ड र अडिटको अब्जेक्टिभ क्षेत्र र पद्धतिहरूका विषयहरू के छन् र अडिटको प्रोसेस र ले रिपोर्टमा देखिएका विषयहरू पृष्ठभूमिमा जाँदाखेरि यो 2028 सालदेखि उपभोक्ता समितिको काम गराउने प्रक्रिया सुरु भएको रहेछ पाइप बोक्ने कामदेखि, अनि स्थानीय निकायमा डाइरेक्टली बजेट जान थालेपछि यसले अलिक बढी प्रायोरिटी पायो, 2051 सालदेखि चाहिँ अलिकति यसले प्रायोरिटी पाएको देखियो, अनि स्थानीय स्वायत्त शासन 2055 र कार्यविधि 2064 यसलाई अझै व्यवस्थित गर्यो। त्यसमा चाहिँ उपभोक्ता समितिलेबाट काम गराउने स्थानीय निकायले त्यसमा कसरी गराउने उपभोक्ता समितिको समबाट कतिसम्मको काम गराउने यावत व्यवस्थाहरू गरिएको थियो, गाउँ विकास समिति तत्कालीन र नगरपालिकाहरूले त्यो माध्यमबाट काम गराउँथे। त्यसपछि एउटा गाइडलाइन बनाइएको छ स्थानीय निकाय स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि 2069, त्यसले पनि अलिकति यो योजना सञ्चालन अनुगमन र फरफारक सम्बन्धमा अलिकति विधिको व्यवस्था गरेका छ र सार्वजनिक खरिद केन्द्र नियमावलीले यसमा अलि धेरै नै व्यवस्था गरेका छ, जसमा उपभोक्ता समितिबाट कसरी काम गराउने कतिसम्मको काम गराउने कस्तो कस्तो खालको काम गराउने आदि कुराहरू चाहिँ त्यसमा अलिक व्यवस्थित रूपमा उल्लेख गरिएको छ र सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले एउटा कार्यविधि बनाएको छ जुन कार्यविधिलाई परिमार्जन गरेर नमुना कार्यविधिको गाइडलाइनको रूपमा लिएर सम्बन्धित स्थानीय तहहरूले कार्यविधि बनाउने भनेर यो विभिन्न निकायहरूमा स्थानीय तहहरूमा पठाएको अवस्था छ। त्यो कार्यविधि अनुसार विभिन्न निकायले स्थानीय तहले उपभोक्ता समितिकोबाट काम गराउने कार्यविधि बनाउनु पर्ने अवस्था छ। यसको अध्ययन गर्नुको अब्जेक्टिभ के थियो त भन्ने सन्दर्भमा उपभोक्ता समितिबाट काम गराउने सन्दर्भमा अहिलेका नीतिगत र कानुनी व्यवस्थाहरूको अवस्था के छ, यसले चाहिँ प्रतिनिधित्व पारदर्शिता र जवाफदेहिता प्रवर्धन गरेको छ कि छैन, यसमा कार्यक्रमहरू दिगो व्यवस्थापनको अवस्था र अन्य माध्यमबाट काम गराउँदा र उपभोक्ता समितिबाट काम गराउँदाको अवस्थाको तुलनात्मक अध्ययन गर्ने यो किसिमको अब्जेक्टिभ राखेर हामीले अडि गरेका थियौँ। भनेको के हो भने कानुन पर्याप्त छ कि छैन, त्यसले जुन उद्देश्य राखेर उपभोक्ता समितिबाट काम गराउने अभ्यास सुरु गरियो त्यो उद्देश्य हासिल गर्न सकेको स्थिति छ कि छैन त, भन्ने सन्दर्भमा मूल्याङ्कन गर्नु चाहिँ अडिटको उद्देश्य रहेको थियो। यो अडिटको क्रममा समेटेका निकायहरू जसले चाहिँ उपभोक्ता समिति मार्फत काम गराउँछन् ती निकायहरूलाई समेटेका थियौँ। जलस्रोत तथा सिँचाइ विभाग, अहिलेको तत्कालीन जल उत्पन्न प्रकोप व्यवस्थापन विभाग र सिँचाइ विभाग, अनि त्यसका कार्यालयहरू जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन लगायत जनताको तटबन्ध लगायतका कार्यालयहरू, अनि खानेपानीका डिभिजनहरू र स्थानीय तहहरू, केही सिलेक्टेड डिभिजनहरू, केही सिलेक्टेड कार्यालयहरूमा हामीले फिल्ड भिजिट गरेर त्यहाँ उपभोक्ता समितिले गरेका काम र उपभोक्ता समितिको गठनको प्रक्रिया र तिनीहरूले सञ्चालन गरेका कामहरूको बारेमा अध्ययन गरेका थियौँ। र अध्ययनको क्रममा हाम्रो मेथोलोजी थियो, हामीले चाहिँ पहिला त कानुनको अध्ययन गऱ्यौँ। कानुन बेग्ला बेग्लै किसिमका कानुनहरूमा बेग्ला बेग्लै व्यवस्था गरेको देखियो, जस्तो खानेपानी नियमावलीमा छ, त्यसपछि सिँचाइ नीतिमा छ, अनि त्यसपछि स्थानीय तहले बनाउने कार्यविधिहरूमा छ, सार्वजनिक खरिदिएन नियमावलीमा छ, विभिन्न ठाउँमा भएका ऐन नियमका प्रावधानहरूको बारेमा अध्ययन गरियो। त्यसपछि चाहिँ हामीले अन्य विभिन्न फारमहरू क्वेसनर मार्फत सूचना सङ्कलन गरियो र गएर उपभोक्ता समितिलाई भेटेर उपभोक्ता समितिहरूसँग छलफलको आयोजना पनि गरियो। कतिपय ठाउँमा हामीले इन्टरभ्यू पनि लियौँ। यी सबैबाट प्राप्त गरेको सूचनाको आधारमा हामीले प्रारम्भिक प्रतिवेदन बनाएर त्यसमा छलफल गरेर फाइनल गर्ने काम गरियो। पृष्ठपोषण लिएर त्यो रिपोर्ट फाइनल गरिएको हो। अब मुख्य रूपमा अडिटमा देखिएका विषयहरू म राख्न चाहन्छु। यसमा हामीले दुईटा चरणमा यहाँ म प्रस्तुत गर्छु। पहिलो थियो यो धेरै स्थानीय तहहरूले उपभोक्ता समिति मार्फत काम गराउने तर संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयबाट तयार गरेको जुन नमुना कार्यविधि छ, त्यो नमुना कार्यविधि अनुसार र खरिद नियमावलीलाई टेकेर उनीहरूले कार्यविधि बनाएको अवस्था देखिएन। धेरै कमले मात्र यो उपभोक्ता समितिबाट काम गराउने कार्यविधि तयार गरेको अवस्था हामीले पायौँ। अर्को सार्वजनिक खरिदले के भन्छ भने, यो उपभोक्ता समितिबाट काम गराउँदा तीन चारवटा विषयलाई उल्लेख गरेको पाइन्छ। यसमा मितव्ययिता, गुणस्तरीयता र दिगोपन र रोजगारी सिर्जना हुने, काम गर्दा कम खर्च पर्न पर्यो, मितव्ययी हुन पर्यो र काम गुणस्तरीय हुन्छ भने र त्यो काम टिकाउ हुन्छ, दिगोपन हुन्छ भनेर कामले रोजगारी सिर्जना गर्छ भने त्यस्तो काम चाहिँ उपभोक्ता समितिबाट गराउनु पर्छ भन्ने सार्वजनिक खरिदहरूको मन चाह्यो। तर कुनै पनि निकायले त्यो किसिमले विश्लेषण गरेर यो काम ठेकापट्टाबाट गराउने, निर्माण व्यवसायबाट गराउने, यो काम चाहिँ उपभोक्ता समितिबाट गराउने भन्ने प्र्याक्टिस चाहिँ देखिएन। जति बजेट आउँछ त्यो बजेट अनुसार सबै काम उपभोक्ता समितिलाई दिने, अथवा जस्तो तटबन्धको काम छ भने उपभोक्ता समिति मार्फत गराउने, अथवा भवनकै काम होला, जुनसुकै काम आए पनि त्यो काम मितव्ययी होस् नहोस्, गुणस्तरीय होस् नहोस्, त्यसको टिकाउको सम्बन्धमा कुनै विश्लेषण नगरिकन काम गराउने प्र्याक्टिस देखियो। अर्को एउटा विषय कस्तो रह्यो भने, जस्तो उपभोक्ता समिति विभिन्न निकायमा दर्ता हुने हराउने र करिब करिब हामीले यो सङ्कलन गर्दाखेरि 328,000 उपभोक्ता समिति दर्ता भएको अवस्थामा करिब 1,00,000 भन्दा कम मात्र अस्तित्वमा रहेको, अरू सबै हराएर गएको अवस्था देखियो। र त्यो स्थायी प्रकृतिको हुने कि अस्थायी प्रकृतिको हुने त्यो पनि कानुनमा स्पष्ट छैन। र अहिलेको हाम्रो प्र्याक्टिस धेरै जसो अस्थायी रूपमा दर्ता हुने, त्यो काम सकिएपछि विघटन भएर हराएर जाने त्यो अवस्था देखियो। त्यसैले यिनीहरूको नवीकरण पनि को अवस्था पनि जानकारी हुन आएन, कति नवीकरणमा छन् कति अस्तित्वमा छन् त्यो विश्लेषण गर्न सक्ने स्थिति भएन। त्यसैले उपभोक्ता समितिहरू स्थायी रूपमा नभइकन अस्थायी रूपमा पटकै रूपमा दर्ता गर्ने प्रवृत्ति र प्र्याक्टिस हामीले पायौँ। क्षेत्रगत रूपमा दर्ता हुने फेरि कस्तो रहेछ भने, खानेपानीमा आफ्नै किसिमले उपभोक्ता समिति दर्ता हुन्छ, स्थानीय तहमा आफैले दर्ता गर्छ, अनि सिँचाइले आफ्नै हिसाबले दर्ता गर्छ। ती सबैको एकीकृत अभिलेख पनि छैन, कहाँ कुन समिति बन्छ कहाँ थन्किन्छ कतै पनि त्यस्तो अभिलेख रहेको अवस्था देखिएन। र दर्ता हुनको लागि प्रक्रिया पनि बेग्ला गरियो, खानेपानीमा एक प्रकारले दर्ता गर्छ, स्थानीय तहले अर्को प्रकारले दर्ता गर्छ, सिँचाइले आफ्नै प्रकारले दर्ता गर्छ, आफ्नो ढङ्गले रन भएको अवस्था देखियो। अर्को जनसहभागिता, उपभोक्ता समितिको कन्सेप्ट चाहिँ कसरी आयो त भन्दा,
मान्छेलाई मोबिलाइज गर्ने, उनीहरूसँग पनि केही रकम अथवा श्रमको कन्ट्रिब्युसन लिने, जसले गर्दा त्यो संस्था अथवा त्यो काम चाहिँ त्यो आयोजनामा उनीहरूले अपनत्व महसुस गर्छ र त्यो आयोजना दिगो हुन्छ। त्यो कन्सेप्टको रूपमा यो उपभोक्ता समितिको काम गराउने प्र्याक्टिस आएको थियो, तर अहिले के भयो त भन्दा लागत सहभागिता र जनसहभागिताको अंश जुन छ त्यो एकदम न्यून भएर अथवा हराएर भयो। कुनै पनि स्थानीय तहले जनसहभागिता अथवा लागत साझेदारी नगर्ने, लागत साझेदारी गर्ने भने पनि औपचारिक अथवा व्यवहारिक रूपमा नगर्ने, पहिला गर्ने भनेर सम्झौता गर्ने पछि फेरि सबै बसेर त्यसलाई माफ दिने त्यस्तो अवस्था पनि देखियो। के रहेछ त भन्दा फेरि यो पर्सेन्ट पनि थरी थरी रहेछ। एउटा यो स्थानीय निकाय तर्फको स्रोत परिचालन कार्यविधिले 10% लिने भने रहेछ, स्थानीय तहले चाहिँ 5-90% लिने रहेछन्, यो सिँचाइ तर्फका आयोजनामा 3% लिने भन्ने रहेछ, अनि खानेपानी तर्फकोमा 1% भन्ने रहेछ। पर्सेन्ट पनि विविधता भयो र त्यही तोकेको पर्सेन्ट पनि लिइएन। कसैले सुरुमै मिलाएर दियो, कसैले गरे भने पनि त्यो व्यवहारिक रूपमा कार्यान्वयन भएन, कसैको के हो त भन्दा पहिला गर्ने भनेर सम्झौता भयो पछि चाहिँ त्यसलाई मिलाएर दियो। त्यसैले यो जनसहभागिता अथवा लागत साझेदारीको व्यवस्था जुन कानुनले पनि गराएको छ र यसको जुन भित्री मकसद हो अथवा जुन कन्सेप्ट हो त्यो कन्सेप्ट अनुसार पनि कानुन नभएको अवस्था देखि। अर्को छ निर्माण व्यवसायको संलग्नता। अब यो ठ्याक्कै पहिचान गर्ने भन्दा पनि बाहिर हामीले अब्जर्भ गरेको स्थिति हो। कानुनले के भन्छ भने उपभोक्ता समितिले दिएको काममा चाहिँ निर्माण व्यवसायको संलग्नता हुनु गर्नु हुँदैन, गरेको छ भने त्यो सम्झौता रद्द हुन्छ र त्यो निर्माण व्यवसायलाई कालो सूचीमा राख्न पिपिओमा लेखेर पठाउनु पर्छ भनेर स्ट्रिक्ट प्रोभिजन छ। तर दृश्य अथवा अदृश्य रूपमा सबै ठाउँमा यो उपभोक्ता समितिलाई दिएको काम निर्माण व्यवसाय मार्फतै भएको अवस्था देखिन्छ। कागजी रूपमा चाहे त्यो उपभोक्ता समिति होला तर फिल्डमा त्यो निर्माण व्यवसाय मार्फत गरेको अवस्था यावत रूपमा देखिन्छ, त्यो आम रूपमा आएको विषय हो। अर्को हेभी मेसिनको कुरो छ। फेरि हेभी मेसिनलाई पनि नियमावलीले भनेको छ। नियमावलीले के भन्छ भने हेभी मेसिनहरू लोडर, स्क्याबेटर, रोलर, डोजर, ग्रेडर यस्ता चलाउन सकिने छैन। यदि जटिल काम हो जसको इस्टिमेटमा त्यो मेसिनबाट गराउने गरी व्यवस्था गरेका छ भने त्यस्तो अवस्थामा स्वीकृति लिएर मात्र गराउनु पर्छ है भनेर स्पष्ट भनेको छ। यसको भनाइ के हो त भन्दा सकभर श्रममूलक ढङ्गले काम कारवाही होस्, हेभी मेसिनको प्रयोग गर्ने काम चाहिँ उपभोक्ता समितिबाट नहोस् भन्ने चाहिँ यिनको अथवा नियमावलीको मकसद हो। सबै उपभोक्ता समितिले हेभी मेसिनबाट काम गराएको अवस्था थियो, छ, पाइयो, हामीले अब्जर्भ गर्दा, हेर्दा, परीक्षण गर्दा, र कसैले पनि फेरि स्वीकृति लिएको देखिएन। स्थानीय तहमा जहाँ पनि हेभी मेसिनहरू प्रयोग भएको छ त्यो स्वीकृति लिएर हेभी मेसिन प्रयोग गरिएको होइन र सबै ठाउँहरूमा नियमावलीको प्रावधानको कारण भएको अवस्था चाहिँ हामीले देख्यौँ। अर्को रोजगारीको कुरो छ। जस्तो रोजगारी सिर्जना गर्ने, मेसिनको प्रयोग नगर्ने भन्ने कन्सेप्ट थियो, मान्छेले वरिपरि आएर हेर्ने, डोजर एउटा चलाउने अवस्था चाहिँ त्यस्तो देखियो। त्यो रोजगारी सिर्जना होइन कि अब रोजगारीको भन्दा पनि श्रममूलकको सट्टा त्यहाँ मेसिनको प्रविधि युज गरेको कारणले त्यो उपभोक्ता समितिको खासै अर्थ रहेन। त्यसैले रोजगारी सिर्जना गर्ने काम पनि हुन सकेको अवस्था देखिएन भने अर्को गठन सम्बन्धी विषय छ। अब गठन सम्बन्धी विषयमा स्थानीय व्यक्तिहरू, अब बाहिरको व्यक्ति आएर गठन गरेको त हामीले कहीँ पनि पाएनौँ। स्थानीय व्यक्तिहरूले संलग्न भएर नै उपभोक्ता समितिहरू गठन भएका छन्। तर अब विशेष रूपमा धेरै जसो प्रत्यक्ष अप्रत्यक्ष रूपमा जनप्रतिनिधि, स्थानीय व्यवसायी, हार्डवेयरहरू, मेसिन सञ्चालक, शिक्षकहरूले त्यसको होल लिएको अवस्था हामीले पायौँ। अब यो डाइरेक्टली भन्ने भन्दा पनि इन्डाइरेक्टली त्यो अवस्था देखिन्छ। अलिकति अब यसको गठनको सन्दर्भमा पनि जाँच गर्नुपर्ने हो कि गठनको मोडालिटी, जुन कार्यविधि तयार गरिन्छ स्थानीय तहले कार्यविधि बनाउँदाखेरि त्यो विषयमा पनि अब कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हुनेलाई सहभागी नगराउने, जसको मेसिन अथवा ठेक्कापट्टा गर्ने व्यक्तिहरूका पदाधिकारीहरू संलग्न नहुने, अब यस्ता केही प्रावधानहरू राख्नुपर्ने अवस्था हो कि ताकि जसले गर्दाखेरि चाहिँ कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नहोस् भन्ने हिसाबले पनि विषय मैले यहाँ राखेँ। र अर्को मर्र सम्मानको कुरो, जस्तो दिगोपना भन्ने थियो, एनको कन्सेप्ट के थियो त भन्दा उपभोक्ता समितिबाट काम गराउँदा दिगोपना हुन्छ, किनभने त्यहीँको मान्छेलाई जिम्मा दिएको हुन्छ, उनीहरूले पछिसम्मको हस्तान्तरण र मर्म सम्हारको काम पनि हेर्छन् भन्ने कन्सेप्ट थियो। तर रेखदेख मर्म सम्हार र जुन जिम्मेवारी छ त्यो उपभोक्ता समितिलाई दिएको देखिएन। कहीँ पनि आयोजनाहरू, धेरै आयोजनाहरू, खाने पानीका केही आयोजनाहरू हस्तान्तरण गर्ने गरेको देखिन्छ, अन्य आयोजनाहरू हस्तान्तरण हुने अनि त्यसपछि त्यसको मर्म सम्हार गर्ने जिम्मेवारी लिने यस्ता कामहरू भएको देखिन्न, जसले गर्दा के भयो त भन्दा यो स्वामित्व र अपनत्व ग्रहण गर्ने काम पनि हुन सकेन। फेरि यसमा समस्या कसरी आयो त भन्दा उपभोक्ता समिति अस्थायी प्रकृतिको भएको हुनाले पनि यो स्थिति देखियो। स्थायी प्रकृतिको छैन, उपभोक्ता समिति गठन भयो, काम गर्यो, डिजल्भ भयो भनेपछि अब त्यसको लङ रनमा मर्म सम्हार गर्ने अथवा अपनत्व लिने काम चाहिँ त्यहाँ हुन सकेन। त्यसैले यो रेखदेख मर्म सम्हार गर्नुपर्छ, स्वामित्व लिनुपर्छ भनेर यो खरिद नियमावलीले भनेको व्यवस्था पनि कार्यान्वयन हुन नसकेको अवस्था छ। त्यस्तै यो उपभोक्ता समिति अर्को छ, प्योरली टेक्निकल काम पनि उपभोक्ता समितिलाई दियो के, कालो पत्र गर्ने काम। निर्माण व्यवसाय ऐन छ, निर्माण व्यवसाय ऐनले के भन्छ भने इजाजत पाएकाले मात्र निर्माणको काम गर्नुपर्छ भनेको छ। हुन त उपभोक्ता समितिलाई त्यसले एक्सक्लुड गराएको छ, तर निर्माण व्यवसाय ऐनको मनसाय के हो भने यो निर्माण गर्ने काम प्योरली टेक्निकल हो, त्यो जोपाईले गर्न सक्दैनन्। जसको क्षमता छ, जसँग उपकरण छ, जससँग इन्जिनियर छन्, जसको अनुभव छ, त्यस्तोले मात्र निर्माणको काम गर्नुपर्छ है भन्ने यो निर्माण व्यवसाय ऐनको मनसाय हो। त्यो मनसाय अनुसार उसले इजाजत दिएको छ, तर अब उपभोक्ता समितिले के गर्छ त भन्दा प्योरली ठिक छ, अरू टेक्निकल नभएका कामहरू गर्नु एउटा विषय हो, तर कालो पत्रे गर्ने काम, ट्याङ्की बनाउने काम, पुल बनाउने काम, भवन बनाउने काम, जुन चाहिँ प्योरली निर्माणसँग सम्बन्धित हो र निर्माणको इजाजत लिएकाले मात्र गर्नुपर्ने हो, त्यस्तो काम पनि उपभोक्ता समिति मार्फत भएपछि त्यो कामको गुणस्तरीयता कस्तो होला, अनुभव पनि छैन, क्षमता पनि छैन भने त्यस्तो समितिले काम गर्दाखेरि त्यसको गुणस्तरीयता हुँदैन। गुणस्तरीयता हुनको लागि के गर्नु पर्यो, उसले निर्माण व्यवसायलाई काम दिनु पर्यो, जुन कि कानुनले के गरेको छ, बन्देज लगाएको छ। त्यसैले कानुनले बन्देज लगाए पनि के गरिन्छ त भन्दा त्यसलाई कागजी रूपमा नदेखाइकन निर्माण व्यवसाय मार्फत गराउने। अर्को छ फेरि यो यो नियमावलीकै व्यवस्था हो। खरिद नियमावलीले के भन्छ भने वातावरणमा प्रभाव पार्ने भयो भने वातावरण इआइए गर्नुपर्छ भन्ने प्रावधान छ। अहिले हामीले स्थानीय तहमा हेऱ्यौँ भने हजारौँ डाँडाहरू खनिएका छन्, कहीँ पनि इआइए गरेर डाँडा खनेको अवस्था छैन, सबै डाँडाहरू भत्किएको अवस्था छ। हिउँदभरि बाटो बन्ने, बर्खातिर बगेर जाने अनि जस्ताको तस्तै हुने, अर्को वर्ष फेरि खन्ने, त्यो पैसा चाहिँ सबै क्षति भएको अवस्था, वेस्टेज भएको अवस्था छ। त्यसको निराकरणको लागि नियमावलीले व्यवस्था गरेका थियो, वातावरण प्रभाव पर्ने हो भने चाहिँ वातावरणीय इआइए गर्नुपर्छ भनेर। तर अब कतिपय सडक खन्ने, वन क्षेत्रमा काम गर्ने, मुहान सोझाउने, नहर निर्माण गर्ने यस्ता यावत कामहरू उपभोक्ता समितिबाट भएको छ, तर तिनमा कहीँ पनि वातावरणीय सर मूल्याङ्कन अथवा इआइए गरेको अवस्था देखिएन। त्यसपछि प्राविधिक, प्राविधिक सहयोगको कुरो, अब उपभोक्ता समितिसँग त प्राविधिक हुँदै हुँदैन, हुने कुरा पनि भएन। सरकारी निकायले प्राविधिक सहयोग उपलब्ध गराउने, उसलाई टेक्निकल सहयोग चाहियो भने प्राविधिक उपलब्ध गराउने भन्ने प्रावधान छ नियमावलीमा पनि। तर काम चाहिँ उपभोक्ता समिति यति धेरै छन्, स्थानीय तहको कामहरू यति धेरै छ, अथवा सरकारी निकायहरूमा पनि उनीहरूको प्राविधिकको क्षमता भन्दा काम उपभोक्ता समितिले लिएको काम चाहिँ अत्यधिक छ, त्यसैले ती प्राविधिकहरूले उपभोक्ता समितिलाई अनुगमन गर्न सक्ने अवस्था पनि देखिएन र अनुगमन गरेको अवस्था पनि देखिएन। कतिपय ठाउँमा त बिल बनाउन पनि उपभोक्ता समितिले धेरै समय कुर्न पर्ने, धेरै खुसामत गरेर अनि बल्ल बिल बनाइदिने अवस्था पनि देखियो। त्यसैले यो चाहिँ प्राविधिक पक्ष पनि कमजोर रह्यो, प्राविधिकले सहयोग दिएन भने, प्राविधिकहरू उपस्थित भएर काम भएन भने त्यो कामको गुणस्तर पनि कमजोर हुन्छ। जस्तो अहिले हामीले पहाडमा बनेका जुन ती सडकहरू छन् तिनीहरूको ग्रेडियन्ट हेऱ्यौँ भने, तिनीहरूको चौडाइदेखि लिएर त्यसको त्यो बनावट हेऱ्यौँ भने त्यसको गुणस्तरीयता सहजै अनुमान गर्न सकिन्छ, त्यसैले यो पक्ष पनि अलिकति कमजोर देखियो। अर्को यो मितव्ययिता र जवाफदेयिता अनि दिगोपना, ल्याउने भन्ने चाहिँ र अपनत्व लाउने रोजगारी सिर्जना गर्ने जुन तिन चारवटा उपभोक्ता समितिबाट काम गर्दा अवलम्बन गर्नुपर्ने अवधारणा अथवा सिद्धान्त छन् त्यो मध्ये एउटा मितव्ययिताको सिद्धान्त थियो। मितव्ययिता पनि त्यति देखिएन कि अब उपभोक्ता समितिबाट काम गराउँदा लागत रकममै दिनुपर्ने लागत रकममै उपभोक्ता समितिले लिन्छ तर हामीले प्रतिस्पर्धा गराइयो भने निर्माण व्यवसाय चाहिँ 20%, 30%, 40% कहीँ कहीँ त 50-60% पनि घटेको अवस्था भने यसले गर्दा के भयो त भन्दा इकोनोमिक आस्पेक्ट पनि अब सबै ठाउँमा त नभनौँ कहीँ कहीँ ठेक्काहरू मिलेमतो भएको कारणले ठेक्काहरूमा पनि इस्टिमेटको हाराहारीमै ठेक्का बन्दोबस्त भएको अवस्था पनि छ तर उपभोक्ता समितिको सबै इस्टिमेट रकममा दिइन्छ तर निर्माण व्यवसायको हकमा केही प्रतिस्पर्धा भएको कारणले कतिपय अवस्थामा चाहिँ 20-30-40% अथवा केही प्रतिशत घट्ने अवस्था रहेको छ। त्यसैले इकोनोमिकल हिसाबले पनि अलिकति समस्यापूर्ण देखियो। अर्को बिल भरपाईको कुरो अब नियमावलीले के भन्छ भने बिल भरपाईहरू राखेर बिल भरपाईहरू अनुमोदन गराएर बैठकबाट अनुमोदन गराउने र सोसल अडिट गराउने भन्ने छ तर धेरै कमले सोसल अडिटहरू गराएको बिल भरपाईहरू प्रमाणित गरेर सार्वजनिक निकायमा पेश गरेको त्यो अवस्था पनि अलिकति कमजोरै देखियो। सोसल अडिटको पाटो पनि कमजोरै रह्यो र बिल भरपाई सार्वजनिक निकायमा पेश गर्ने पनि तत्काल धेरै समयपछि पेश गरेको कतिपय ठाउँमा पेशै नगरेको त्यस्तो अवस्था देखिएको छ। त्यसैले जस्तो एकाउन्टेबिलिटीको लागि जुन यो सोसल अडिटको मेकानिजम छ त्यो पनि पूर्ण नहुँदाखेरि त्यो कामहरू चाहिँ कति जवाफदेही पूर्ण ढङ्गले गरियो त्यो त्यसको पनि अलिकति समस्या नै रहेको अवस्था छ। हरेक नियमावलीले 1 करोडभन्दा बढीको काम दिनु हुँदैन भनेको छ। हामीले अध्ययन गर्दा विभिन्न ठाउँमा 1 करोडभन्दा बढीको कामहरू पनि उपभोक्ता समिति मार्फत दिएको पाइयो एकातिर। अर्को के भयो त भन्दा टुक्रिया गरिदिने जस्तो हुँदाहुँदै एउटा के देखियो त भन्दा एउटा पुललाई 2 टुक्रा पारेर 2 उपभोक्ता समितिलाई दियो। अब पुललाई कसरी टुक्राउने त्यसको मनसाय के हो त भन्दा काम गर्ने एउटै हो त्यहाँ कागजी हिसाबले हामी 2 बनाएको अवस्था। त्यसैले यहाँ 29 टुक्रा पारेर यहाँ उदाहरण पनि मैले राखेको छु 29 टुक्रा पारेर 16-6 करोडको काम एउटै उपभोक्ता समितिलाई दिएको अवस्था पनि देखियो। भन्नुको मतलब यो जुन प्रावधान छ 1 करोडभन्दा बढीको काम उपभोक्तालाई नदिने भन्ने त्यसको कन्सेप्टतिर जाने हो भने सानो श्रममूलक काम चाहिँ त्यहाँको लोकालिटीका मान्छेहरू जम्मा भएर गर्यो भने रोजगारी सिर्जना हुन्छ अपनत्व सिर्जना हुन्छ त्यसको लागि दिने भनेर भने हो न कि ठुलो काम पनि टुक्र्याएर उपभोक्ता समितिलाई दिएर इस्टिमेट रकममा उपभोक्ता समितिलाई दिने र त्यसपछि फेरि निर्माण व्यवसायलाई दिएर काम गराउने भन्ने कन्सेप्ट त पक्कै पनि होइन। त्यसैले यो अवस्था केसले देखियो त भन्दा जुन 1 करोडभन्दा बढीको काम टुक्रा गर्न हुँदैन र त्यहाँभन्दा बढीको काम दिनु हुँदैन भनेको नियमावलीलाई छल्नको लागि विभिन्न टुक्रा बनाएर एउटै काम विभिन्न उपभोक्ता समितिलाई दिने अथवा एउटै उपभोक्ता समितिलाई दिएको अवस्था पनि देखियो। त्यस्तै अर्को स्पेसल किसिमले उदाहरण छ जस्तो यो गैर सरकारी संस्थाहरूलाई के रहेछ भने जनचेतना अभिमुखीकरण सबलीकरण मूल प्रभावीकरण यस्ता कामहरू जस्तो सोसल मोबिलाइजेसनको काम गर्नको लागि एनजिओलाई परिचालन गर्न सकिन्छ है भन्ने कन्सेप्टमा यो खरिद ऐनमा दफा 46 गैर सरकारी संस्थाबाट काम गराउने व्यवस्था छ। तर कतिपय निकायहरूले गैर सरकारी संस्थालाई उपभोक्ता समिति मानेर काम गराएको अवस्था पनि देखियो। गैर सरकारी संस्था जुन चाहिँ कानुनी हिसाबले पनि नमिल्ने 1 अरबभन्दा बढीको काम सडक बनाउने रिटेलिङ वाल दिने पार्क निर्माण गर्ने जुन कानुन सम्मतै छैन कानुनले गैर सरकारी संस्थाबाट निर्माणको काम गर्ने व्यवस्थै छैन तथापि केही नाली निर्माण सडक निर्माण रिटेनिङ वाल लगायत पार्क निर्माणका कामहरू उपभोक्ता समितिको रूपमा गैर सरकारी संस्था खडा गरेर त्यो दर्ता भएको गैर सरकारी संस्थालाई निर्माणको काम दिएको अवस्था पनि देखियो। त्यसैले यो पनि नमिल्दो विषय चाहिँ देखियो। अर्को यो जेनरल इस्यु हो कानुनी हिसाबले पनि अलिकति त्यसमा स्पष्ट नभएको अवस्था हामीले पायौँ। त्यसमा जस्तो अर्को निर्माण व्यवसायले गरेको काम 1 वर्षसम्म डिफेक्ट लाइबिलिटी पिरियड हुने त्यो बेला बिग्रो भने निर्माण व्यवसायले बनाउनु पर्ने भन्ने प्रावधान हुन्छ तर उपभोक्ता समितिले गरेको कामको डिफेक्ट लाइबिलिटी पिरियड भन्ने त्यस्तो कानुनी अवस्था कहीँ पनि देखिँदैन। अब म्याथ थपको पनि क्लियर छैन. अब ऊ एउटा समितिलाई दिएको म्याथ थप दिने अर्जना लिने हुन त हाम्रो अडिटको क्रममा कतिपय हामीले बेरुजू लेख्ने गरेका पनि छौँ. म्याथ थप गरिएन भने पनि बेरुजू लेख्ने अथवा हर्जना लगाइएन भने पनि समयमा काम भएको छैन त्यसैले हर्जना लगाउने भन्ने हिसाबले हामीले उल्लेख गर्ने त गरेका छौँ. तर कानुनमा जसरी निर्माण व्यवसायले काम गरेन भने म्याथ थप गर्नुपर्ने सरकारी पक्षको कमजोरीको कारणले म्याथ थप गर्नु पर्यो भने हर्जना नलिने, निर्माण व्यवसायको कारणले म्याथ थप गर्नु पर्यो भने हर्जना लिने यावत व्यवस्था छन्. तर उहाँका समितिको सन्दर्भमा म्याथ थपको कुरो, पूर्व निर्धारित क्षतिपूर्तिको कुरो, यी विषयहरू स्पष्ट छैन, कानुनमा पनि छैन, कार्यविधिहरूले पनि र त्यो सम्झौतामा पनि क्लियरली उल्लेख नगरेको अवस्था रहेको छ. अब यी भए विषयहरू जो हामीले अब्जर्भ गर्यौँ. अब त्यसको निराकरणको लागि केही सुझावहरू हामीले प्रस्तुत गरेका छौँ. ती सुझाव मात्र फाइनल होइनन्, यी बाहेक अन्य सुझावहरू पनि हुन सक्छन्. त्यो चाहिँ हामीले दिएका सुझावहरू विभिन्न तहका सरकारहरूले अध्ययन गरेर ती सुझावहरू कार्यान्वयन गर्ने अथवा त्यसको वैकल्पिक सुझावहरू बनाएर लागू गर्ने त्यो चाहिँ सरकारमा निर्भर रहने कुरो हो. तर हाम्रो दृष्टिमा यी विषयहरू हुनपर्छ तब मात्र हामीले उपभोक्ता समितिले गराएको कामलाई इफेक्टिभ बनाउन सक्छौँ, मितव्ययी बनाउन सक्छौँ अथवा उपभोक्ता समितिले अपनत्व लिन सक्ने अवस्था हुन्छ भन्ने आधारमा हामीले केही सुझावहरू दिएका छौँ. पहिलो त त्यो स्थानीय स्तरमा कार्यविधि निर्माण हुन पर्यो र यो फरक फरक निकायमा दर्ता हुने जुन छ उपभोक्ता समिति दर्ता हुने प्रक्रिया अथवा व्यवस्था अन्त्य हुन पर्यो, एउटा त्यो सुझाव छ. अर्को जस्तो परिभाषा, उपभोक्ता समितिको भनेका के हो, एनजिओ हो कि अथवा कस्तो सार्वजनिक निकाय हो कि त्यो नै स्पष्ट छैन. सरकारले दिएको पैसा खर्च गर्छ तर त्यो सार्वजनिक निकाय पनि होइन, एनजिओ भनेर एनजिओकै नाम पनि दिएको अवस्था अहिलेसम्म छैन. एनजिओ भयो भने फेरि त्यही किसिमले दर्ता नवीकरणका कुराहरू हुन्थ्यो होला, त्यो पनि छैन. त्यसैले यसको एउटा स्ट्याटस क्लियर हुनु पर्यो र अर्को कस्तो कस्तो काम उपभोक्ता समितिबाट गराउने भन्ने डिटेल्स गाइडलाइन चाहिँ हुनु पर्यो. होइन भने अहिले जस्तै कालो पत्रे काम पनि उपभोक्ता समितिबाट हुन्छ, पुलको आधा काम पनि एउटा उपभोक्ता समिति, आधा काम अर्को उपभोक्ता समिति, जुनसुकै काम पनि दिन सकिने अथवा नदिन नसकिने अवस्था भएको हुनाले यो कस्तो खालको काम गराउन सक्ने क्याटेगोरिकल्ली स्पष्ट रूपले उल्लेख गर्नु पर्यो. अर्को यो पटकै व्यवस्थाले व्यवहारिसी हो, उपभोक्ता समिति दर्ता हुने, एउटा काम गर्ने 50-60 लाखको अथवा 1-2 करोड 2-4 करोडको काम गर्ने अनि डिजल हुने सिद्धिने, त्यसको सार्वजनिक दायित्व भएन. त्यसैले यस्ता संस्थाहरू स्थायी प्रकृतिको रूपमा चाहिँ दर्ता हुने व्यवस्था कानुनले गर्नुपर्ने अवस्था चाहिँ देखियो ताकि त्यसको एकाउन्टेबिलिटी रहोस् र कसैले पछि चाहिँ जवाफ दिनुपर्ने अवस्थामा पनि त्यहाँ संस्था अथवा त्यसको पदाधिकारी अथवा कोही न कोही चाहिँ जवाफदेही हुनुपर्ने अथवा खोज्न सकिने अवस्था रहोस् र स्थायी प्रकृतिको भयो भने मर्मर सम्मारको कुरालाई पनि जवाफदेही बनाउन सकिने अवस्था हुन्छ. अर्को एउटा पनि के हुन्छ भने जस्तो कुनै स्थानीय तह अथवा वडामा आज एउटा बजेट आयो 50 लाखको एउटा उपभोक्ता समिति बन्यो अनि भोलि अर्को खानेपानीको 50 लाखको अर्को उपभोक्ता समिति बन्यो, यस्तो गर्न पनि किन पर्यो र यदि स्थायी संयन्त्रको उपभोक्ता समिति छ भने त्यो त्यही क्षेत्रका पदाधिकारीहरू हुन् भने त्यो पटक पटक बेला बेलै उपभोक्ता समिति गठन गर्दै विघटन गर्दै गर्ने जरुरी भएन, स्थायी प्रकृतिको संरचना मार्फत काम गराउन सक्ने स्थिति रहन्छ. र अर्को निर्माण व्यवसाय, यो निर्माण व्यवसायलाई दिने व्यवस्था त कम्प्लिटली यसको अनुगमन गरेर नियन्त्रण हुनुपर्छ र निर्माण व्यवसाय मार्फत अब जस्तो जटिल काम दिने परिपाटीले गर्दा निर्माण व्यवसायलाई दिएको, यदि सामान्य खालको काम दिने अथवा श्रममूलक काम दिने भएदेखि चाहिँ त्यो निर्माण व्यवसायलाई लिनुपर्ने अवस्था हुँदैनथ्यो. त्यसैले पहिला त जटिल प्रकृतिको कार्य गर्ने काम चाहिँ उपभोक्ता समितिलाई दिनु भएन, अर्को निर्माण व्यवसायलाई दिएर काम गराएको छ कि छैन त्यसको कम्प्लिटली अनुगमन गरेर त्यस्ता विषयहरूलाई निरुत्साहित गर्न पर्यो, निर्माण व्यवसाय मार्फत उपभोक्ता समितिले काम गराउने व्यवस्थालाई निरुत्साहित र त्यसलाई चाहिँ बन्द गर्नुपर्छ। लागत साझेदारीको व्यवस्था प्रभावकारी कार्यान्वयन हुनु पर्यो, जुन चाहिँ अगाडि पनि धेरै हदसम्म लागत साझेदारी भएन भनेर भनेका थियौँ, त्यसलाई चाहिँ इफेक्टिभली कार्यान्वयन गर्नु पर्यो। र अर्को यो अनुगमनको अभावले गर्दा कतिपय ठाउँमा मापदण्ड र गुणस्तर, जस्तो उपभोक्ता समितिले गरेको कामको मापदण्ड र गुणस्तर सन्दर्भमा प्रभावकारी अनुगमन नभएको अवस्था, त्यसको गुणस्तर पनि कमजोर भएको स्थितिले त्यसको चाहिँ प्रभावकारी रूपमा अनुगमन गर्न अथवा गुणस्तर नियन्त्रण गर्नको लागि उपयुक्त संयन्त्र हुनु पर्यो। कसैले उपभोक्ता समिति मार्फत काम गराउने हो भने त्यसको अनुगमन र गुणस्तर कन्ट्रोल गर्ने, गुणस्तर चेक गर्नको लागि पर्याप्त प्राविधिक सहितको संयन्त्र हुन पर्यो। उपभोक्ता समितिले दिएपछि उनीहरूले आफै काम गर्छन्, जे गर्छन् गर्छन् भनेर छोड्यो भने त्यसले गुणस्तर काम भएन, मापदण्ड अनुसारको काम हुँदैन, त्यसैले उपयुक्त संयन्त्रको आधारमा प्रभावकारी अनुगमन गर्न पर्यो। अर्को श्रममूलक प्रवृत्तिमा जोड दिने, श्रममूलक कामहरू मात्र उपभोक्ता समितिबाट गराउने व्यवस्था हुनु पर्यो, अन्य कामहरू सोसल मोबिलाइजेसन गर्नुपर्ने र श्रममूलक कामहरू चाहिँ उपभोक्ता समितिबाट गर्ने र अन्य जटिल कामहरू उपभोक्ता समितिबाट नगर्ने व्यवस्था हामीले कडाइका साथ कार्यान्वयन गऱ्यौँ भने यो स्थितिमा सुधार हुन्छ, अन्यथा सुधार हुने स्थिति देखिँदैन। हुन त अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अब यो निर्माण व्यवसायलाई दिने, अब मेसिन प्रयोग गरेर काम गराउने, जटिल काम दिने, यस्तालाई चाहिँ रोक्ने भनेर सङ्घीय मामलाले पनि परिपत्र गरिसकेको अवस्था छैन चाहिँ। तथापि अब त्यसैले मात्र नियन्त्रण हुन्छ कि हुँदैन, होइन, कानुनी हिसाबले भएको व्यवस्था छ, कानुनी हिसाबले भएको व्यवस्था परिपत्र अथवा कुनै आधारमा मात्रै कन्ट्रोल हुने स्थिति त नहुन सक्ला, त्यसैले त्यसलाई कानुनी हिसाबले नै नियन्त्रण गर्नुपर्ने अवस्था छ। हेभी उपकरण प्रयोग हुने काम चाहिँ उपभोक्ता समितिलाई दिनलाई निरुत्साहित गर्ने कुरा छ र स्वामित्व चाहिँ उपभोक्ता समितिलाई हस्तान्तरण गर्ने र मर्म सम्मारको काम गर्ने, जुन स्थायी प्रकृतिको अघि नै मैले भने स्थायी प्रकृतिको उपभोक्ता समितिहरू गठन गर्ने र ती उपभोक्ता समितिले मर्म सम्मारको जिम्मा लिने अथवा बनाएको आयोजना हस्तान्तरण गरेपछि त्यसको जिम्मा लिने, त्यो किसिमको मेकानिजम अथवा व्यवस्था हामीले मिलाउन जरुरी देखियो। उपभोक्ता समितिको अर्को अल्टरनेटिभमा, जस्तो दिगोपना सन्दर्भमा चाहिँ एउटा अल्टरनेटिभ सुझाव हामीले के दिएका छौँ भने, कतिपय जस्तो दिगोपनका लागि बिमाको व्यवस्था गर्ने, निश्चित डिफेक्ट लाइबिलिटी पर्ने, जसरी ठेकदारको अथवा निर्माण व्यवसायको लागि डिफेक्ट लाइबिलिटी भनिएको छ, उपभोक्ता समितिको लागि पनि डिफेक्ट लाइबिलिटीको व्यवस्था गर्ने, अनि लिखित प्रतिबद्धता, मर्मतको कार्ययोजना, सेवा शुल्क लिने, यस्ता किसिमका प्रावधानहरू हामीले कानुनमा राखियो भने त्यसले पनि अलिकति दिगोपनालाई सहयोग पुर्याउँछ अथवा निर्माण मर्म निर्माण गरेको आयोजना चाहिँ अलि समय टिक्नको लागि सहयोग हुन्छ। त्यसैले हामीले उनीहरूलाई थायी संरचना खडा नगर्ने हो भने पनि अलिकति केही समयसम्म डिफेक्ट लाइबिलिटी पिरियड हुने, बिमाको प्रावधान गर्ने अथवा अन्य सेवा शुल्क लिएर अथवा मर्म सम्मारको लागि बेग्लै मर्म सम्मार समिति गठन गर्ने, त्यो किसिमको मेकानिजम पनि हामीले गर्न सक्छौँ, त्यो पनि हामीले सुझाव दिएका छौँ। यो वातावरणीय संरक्षणको लागि वातावरणीय प्रभाव अध्ययन नगरेसम्म त्यस्ता आयोजनाहरू चाहिँ कार्यान्वयनमा नल्याउने व्यवस्था गर्नुपर्छ। गुणस्तरको लागि पनि प्राविधिकको धेरै ठुलो महत्त्व हुन्छ, त्यसैले प्राविधिकहरूको व्यवस्था गर्ने अनि त्यसपछि त्यो प्राविधिकहरू परिचालन गर्ने, त्यसको लागि बढी जोड दिनुपर्ने, पर्याप्त दक्ष प्राविधिकहरूको व्यवस्था गरेर गुणस्तरीय काम गर्नको लागि उन्मुख गराउनुपर्छ भन्ने एउटा सुझाव छ। अर्को चाहिँ जस्तो यो क्षमता अभिवृद्धिको छ, हामीले चाहिँ निर्माण व्यवसाय अनुसार निर्माण काम गर्नको लागि लाइसेन्स दिने, उपभोक्ता समितिलाई त्यसै निर्माणको काम दिने, त्यो पनि त मिलेन। अब यदि उपभोक्ता समितिलाई काम दिने हो भने त्यहाँ पनि क्षमता अभिवृद्धिका कुराहरू गर्नु पर्यो। क्षमता उपभोक्ता समितिको पनि निर्माण कार्य गर्ने क्षमता अभिवृद्धिको लागि पर्याप्त किसिमका क्षमता अभिवृद्धिका अथवा दक्षता अभिवृद्धिका कामहरू गर्नुपर्ने अवस्था देखिन्छ। व्यापक सहभागिता गराएर सोसल अडिट गराउने, त्यसले पनि एकाउन्टेबिलिटी प्रवर्तनको लागि सहयोग पुग्छ। जस्तो यो अलि उत्तरदायी संस्थाको रूपमा विकास गर्नको लागि दर्ता नवीकरण र लेखा परीक्षण गराउनु पर्ने प्रावधानहरूलाई अलिकति स्ट्रिक्ट बनाउनु पर्ने देखिन्छ, दर्ता गर्नुपर्ने, हरेक वर्ष नवीकरण गर्नुपर्ने, उनीहरूले गरेको खर्चको अडिट गराउनु पर्ने, र त्यो संस्था चाहिँ स्थायी प्रकृतिको कुनै पनि बेला एकाउन्टेबल, कसैले त्यसलाई प्रश्न उठाउन सक्ने एकाउन्टेबल संस्थाको रूपमा रहने, र ती संस्थाहरूको एकीकृत अभिलेख, चाहे त्यो स्थानीय तहमा हुन्छ कि अथवा जिल्ला तहमा हुन्छ कि, जस्तो एनजिओको अभिलेख चाहिँ जिल्ला प्रशासन कार्यालयमा भए जस्तै कुनै निकायमा, त्यो किसिमको एकीकृत अभिलेख राख्ने र तिनलाई चाहिँ एकाउन्टेबल संस्थाको रूपमा उत्तरदायी बनाउने र दर्ता नवीकरण र अडिटको एरेन्जमेन्ट गर्नुपर्ने अवस्था हुन्छ। त्यसैले त्यो पनि हामीले सुझाव दिएका छौँ। अर्को विषय छ, जस्तो यो सार्वजनिक निकाय मान्नु मिल्ने कि नमिल्ने, जस्तो सार्वजनिक निकायले खरिद गर्दा खरिद कार्यविधि मान्नुपर्छ भन्ने छ, त्यो निकायले सरकारको पैसा लिएर काम गर्ने, सम्पूर्ण रकम सरकारी निकायको पैसा लिएर काम गर्ने, तर ऊ सार्वजनिक निकाय नहुने उसले चाहिँ खरिद कार्यविधि पालना गर्न नपर्ने, जसले गर्दा अब सरकारी निकायले काम एक करोडको काम गराउनु पर्यो भने ठेक्का गर्नुपर्छ, प्रतिस्पर्धा गर्नुपर्छ, अनि त्यसपछि त्यहाँ चाहिँ ठेक्का बन्दोबस्त गरेर 10-15-20% घटेर काम हुन्छ। उपभोक्ता समितिमा गएपछि उसले सिधै बजारमा गएर किन्छ, जसले गर्दा इस्टिमेटको हाराहारीमा काम हुन्छ, खरिदमा प्रतिस्पर्धा हुँदैन। त्यसैले यी निकायहरू उपभोक्ता समिति पनि सार्वजनिक निकाय हुन्, यी सार्वजनिक निकायले सार्वजनिक खरिद ऐन नियम प्रावधानका प्रावधान पालना गरेर खरिद गर्नुपर्छ। त्यसैले खरिद ऐनको सार्वजनिक निकायको महलमा उपभोक्ता समिति भनेर हामीले उल्लेख गरियो भने उपभोक्ता समितिलाई पनि सार्वजनिक खरिद ऐन नियमको पालना गर्नुपर्ने आवश्यकता हुन्छ। यो किसिमको प्रावधान पनि राख्नुपर्छ भनेर हामीले सजेस्ट गरेका छौँ। र अर्को छ प्रशासनिक कामकार भएर हाम्रो अब कतिपय उपभोक्ता समितिहरू कसरी आम्दानी खर्च गर्ने, कसरी खरिद गर्ने, कसरी के गर्ने, यो यावत कुराहरू प्रशासनिक काम कारवाहीमा, किनभने उपभोक्ता समितिको नलेज धेरै कम हुन्छ, त्यसैले उपभोक्ता समिति गठन गरिसकेपछि प्रशासनिक काम कारवाहीको सन्दर्भमा, आम्दानी खर्चको सन्दर्भमा, यो नियमका व्यवस्थाको सन्दर्भमा केही न केही ओरिएन्टेसन त गर्नु पर्यो। काम चाहिँ करोडौँको दिने तर ओरिएन्टेसन नहुने यस्तो अवस्थाले गर्दा कतिपय कमी कमजोरी हुने स्थिति पनि छ। त्यसैले त्यो प्रशिक्षित गर्ने अवस्था पनि अथवा प्रशिक्षित गर्ने काम पनि हामीले उपभोक्ता समितिलाई दिनुपर्ने अवस्था देखिन्छ। त्यस्तै 1 करोडभन्दा बढीको काम चाहिँ यो उपभोक्ता समितिबाट गराउने यो परिपाटी पनि पूर्ण रूपमा नियन्त्रण गर्नुपर्ने स्थिति देखिन्छ। त्यसैले हामीले जुन विभिन्न किसिमका कोही कानुनमा संशोधन गर्नुपर्ने छन्, कुनै कानुनमा अलरेडी छ त्यसलाई प्रभावकारी रूपमा पालना गर्नुपर्ने छन्, कोही कस्तो छ भने यस उपभोक्ता समितिबाट काम गराउने जुन कन्सेप्ट अथवा प्रिन्सिपल छ नि, त्यो प्रिन्सिपलबाट नै डेभिएसन भएर गरेका कामहरू छन्। अब त्यो प्रिन्सिपलबाट नै डेभिएसन भएका कामहरूलाई प्रिन्सिपलभित्र ल्याउनु, हो ल प्रिन्सिपलबाट डेभिएसन भएकै काममै गर्ने हो भने त्यही हिसाबले नै जानु पर्यो। त्यो निर्माण व्यवसायले जसरी कम्पिटिसन गरेर काम गर्नुपर्छ त्यही हिसाबमा जाने मेकानिजम पनि गर्न सकिएला। होइन भने यदि हामीले उपभोक्तालाई परिचालन गरेर अथवा सोसल मोबिलाइजेसन गरेर दिगो बनाउने हिसाबले कम खर्चमा त्यहीका मान्छेलाई रोजगारी सिर्जना गर्ने ढङ्गले काम गर्न खोजेको हो भने त्यही सिद्धान्तको परिधिभित्र रहेर यी नियम कानुनहरूमा संशोधन गरेर कार्यविधिहरू तर्जुमा गरेर यो उपभोक्ता समितिबाट हुने कामलाई ट्र्याकमा ल्याउनु पर्यो। होइन भने यो चाहिँ धेरै नै व्यतीत भएको छ। अहिले धेरै कामहरू निर्माण व्यवसायको सट्टा यो उपभोक्ता समितिबाट भएका छन् र उपभोक्ता समितिबाट हुँदा 10-20-25-30-40%सम्म बढी खर्च भएको अवस्था छ, जसले रोजगारी पनि सिर्जना गरेको छैन र कामको दिगो बना पनि नभएको।
आजको फ्रिडम चौतारी पडकास्टमा प्रस्तुत गरिएको यो विषय पक्कै पनि गहन छ, विस्तृत रूपमा तथ्यहरू र सुझावहरू समेटिएको छ, विषय बोझिलो पनि छ, तर यसले ज्यादै संवेदनशील र चुनौतीको पहाडलाई प्रस्तुत गर्ने प्रयास हामीले यहाँ गरेका छौँ। यो प्रस्तुति कस्तो लाग्यो, यहाँहरूको सल्लाह सुझाव र कुनै प्रतिक्रिया छ भने हामीलाई पठाउनु होला। फ्रिडम चौतारी पडकास्टका लागि प्रतिक्रिया पठाउने ठेगाना फ्रिडम फोरम र यसको टेलिफोन नम्बर हो 410-2022। नमस्कार।